पॉलिसी में अमेरिका की तरफ से एक कश्मकश है और उसकी वजह यह है कि नतायज उस तरह से नहीं बरामद हो रहे जिस तरह से एक्सपेक्ट किया जा रहा है। उसकी मुख्तलिफ वजूहात हैं, लेकिन उसमें से उन्हीं के तश्वीशात की वजह से ये जो है ट्रूप लेवल को जो आपने जिस तरह से जिक्र किया रखा जा रहा है, क्योंकि उस सपोर्ट को हटाए जाने के नतीजे में जो रिस्क हैं वो काफ़ी ज़्यादा हैं और उसमें मुख्तलिफ वजूहात सामने आ रही हैं। एक तो ये कि अफगान सिक्योरिटी फोर्सेस की अपनी प्रिपेयर्डनेस किस हद तक वो इफेक्टिव साबित हो रहे हैं, ट्रेनिंग इक्विपमेंट कैपेबिलिटी, फिर उनकी एयर सपोर्ट की कमी होना, क्योंकि इस तरह की कैपेबिलिटी बनाने में टाइम लगता है, ना सिर्फ कि हथियार होना या हवाई जहाज़ों या हेलीकॉप्टरों पे होने में बल्कि मतलब उनकी इस्तेमाल की ट्रेनिंग और उससे रिलेटेड जो भी और मौजूदात हैं वो कैपेबिलिटी बनाने में टाइम लगता है। तो उस वजह से अमेरिका की जो सपोर्ट नेटो की सपोर्ट है वो कारामद साबित होगी। दूसरी तरफ जो इसमें एक अहम पहलू चल रहा है वो पाकिस्तान की तरफ इशारा हो रहा है, ब्लेम हो रहा है और जिसमें इस वक्त अफगान लीडरशिप की तरफ से बड़ी अग्रेसिवली कंसिस्टेंटली ब्लेम गेम हो रही है कि जो सेफ हेवंस पाकिस्तान में हैं या थे हक्कानी नेटवर्क से रिलेटेड, अफगान तालिबान से रिलेटेड, उसकी वजह से वो कहते हैं अफगान परस्पेक्टिव में उनको वो कामयाबियां हासिल नहीं हो रही जो वो तवक्को कर रहे हैं। लेकिन उसके साथ ही फिर दूसरा जुड़ा हुआ पहलू है पोलिटिकल सोल्यूशन का कि वो किस हद तक आगे बढ़ रहा है या नहीं बढ़ रहा, लेकिन इन वजूहात की वजह से कि जो रिजल्ट्स एक्सपेक्टेड हैं वो नहीं बरामद हो रहे, अमेरिका के लिए पेचीदगियां बढ़ रही हैं, अफगान हुकूमत की तरफ से अपनी ब्लेम गेम है, पाकिस्तान की तरफ से अपनी क्लैरिफिकेशन हैं और पोजीशन है जो वो वाजह कर रहे हैं, और अब ज़ाहिर बात है इलेक्शन भी बहुत करीब है और नए प्रेजिडेंट जो भी आएंगे या आएंगी वो भी सूरत हाल को इम्पेक्ट करेंगी।
अच्छा हसनाज साहब से पूछते हैं, डॉक्टर साहब अभी जैसा कि बात कर रहे थे आरिफ अंसार साहब भी और सियासी हल और तस्वीर की बात की जा रही है, बहुत दिनों से इस बात की कोशिश की जाती रही है कि अफगान तालिबान को किसी न किसी तरह आमादा किया जाए कि वो अफगान हुकूमत के साथ किसी तरह मुजाकरात या मसालहत पर आमादा हो जाएं। हम इस वक्त आज चूंकि हमारे साथ हमने बिल्कुल ये अमरीका और अफगानिस्तान का सिर्फ मामला रखा है तो हम इसी परस्पेक्टिव में बात करेंगे। क्या आप समझते हैं कि आइंदा दिनों में अफगान हुकूमत और तालिबान के दरमियान या पुरतशद्दुद ग्रोहों के दरमियान किसी तरह की कोई मसालहत का इम्कान नजर आता है और कोई सियासी हल मुमकिन हो सकता है?
जी मैं कहूंगा इससे पहले भी सेनेटर मैकेन ने भी दौरा किया था अफगानिस्तान का
जी
और उन्होंने वहां पे इंटरव्यू भी दिया था, पाकिस्तान ने भी इंटरव्यू भी दिया था कि अमरीका को चाहिए कि वो अपनी फौजें कम ना करें बल्कि ज्यादा करें। लेकिन अब यही सदर ओबामा की भी पॉलिसी हो गई है जो कि पहले चाहते थे कि वहां से जल्द अफवाज जो है वापस बुलाई जाए, जिसका ये मतलब है कि अफगानिस्तान का मसला अभी तक उलझा हुआ है और सिक्योरिटी के मामलात में भी और दूसरे मामलात में भी और वो हल नहीं हो रहा। एक हमें याद होगा कि अटेम्प्ट किया गया था जिसको मरी मजाकरात कहते हैं, जिसमें तालिबान ने भी शमूलियत की थी और मुल्ला मंसूर जो उनके लीडर हैं उनकी मर्जी से वो हुई थी और उसके बाद फिर अचानक मुल्ला मंसूर को ड्रोन से मार दिया गया। अब इसका मतलब ये है कि तालिबान के साथ तो अब बातचीत नहीं हो सकती काफी अर्से तक और ये खाना जंगी की ही सिचुएशन रहेगी और अमेरिका इसमें जैसे इंसार साहब ने भी कहा कि उलझ के रह गया है, ना सिर्फ उलझ के वहां रह गया बल्कि इराक में भी, क्योंकि यही जो सेनेटर मैकेन है इन्होंने ये भी कहा है कि इराक में भी फौजें बढ़ाई जाए अमेरिका की, यानी कि वो अगर दौर फिर से वापस आना है कि जिसमें दो महाजों पे अमेरिका की फौज या लड़ने जाएगी तो मेरा ख्याल है वो अमेरिका के लिए भी मुश्किलात पैदा होंगी और उस पूरे इलाके के लिए भी। अब जहां तक अफगानिस्तान की बात है इसमें जोर तो देना चाहिए था कि वहां पे अदारे तश्कील दिए जाए, नेशनल आर्मी बनाई जाए, पुलिस का निजाम सही किया जाए और उनका जो तमाम तबकात हैं यानी कि जो एथनिक ग्रुप्स हैं, और ये मानना पड़ेगा कि अफगानिस्तान में बहुत से एथनिक ग्रुप्स हैं जिनको साथ लेके चलना पड़ेगा। अब एक अंदाजे के मुताबिक पश्तून 40% है, अगर आप पश्तूनों को, और हम जानते हैं कि सारे तालिबान जो है वो पश्तून है, अगर आप पश्तूनों को अलहदा कर देंगे, आइसोलेट कर देंगे और उनके साथ खाना जंगी करेंगे यानी 40% आबादी के साथ, तो कैसे वहां पे अमन आ सकता है? अमन का तो वहाँ नामुमकिन नहीं वो चीज हो जाएगी। और दूसरी बात यह है कि जो वहाँ की हुकूमत है, पहले करजई साहब थे, अब अशरफ गनी साहब हैं, इनकी परफॉर्मेंस बहुत ही खराब रही है। और ये सवाए इसके कि ये पाकिस्तान को ब्लेम करना और उस पर इल्जाम लगाना कि उसकी वजह से हम अपने मामला सही नहीं कर पा रहे, ये मुनासिब नहीं होगा। बल्कि अमरीका को ये कहा जा रहा है बार बार कि अमरीका को जोर डालना पड़ेगा अफगानिस्तान हुकूमत पे भी कि वो अपने मामला ठीक करे और अपना जो सिक्योरिटी के अलावा जो दूसरे तबकात हैं उनको भी हुकूमत में शामिल करे और तभी ये बात आगे जाके सही तरह चल सकेगी।
अच्छा, अब जैसे कि अभी आपने बात की, इराक की भी बात की, इराक को भी हमने इसीलिए साथ रखा था कि वजीर दिफा एश कार्टर पहले इराक के भी एलानिया दौरे, गैर एलानिया दौरे पर पहुंचे थे और अमरीका ने मूसल को दाइश से के कब्जे से आजाद कराने में मदद देने के लिए मजीद 560 फौजी तैनात करने का ऐलान किया है। अमरीकी वजीर दिफा ने इराकी फौज की हालिया कामयाबी को जिसे हिकमत अमली इस के तहत किए जाने वाले इकदाम जिसे 10 प्लेस का नाम दिया गया है वो उसका भी जिक्र किया है और उनका कहना यह है कि इराक में वाकई पेशरफ्त हो रही है, खास तौर पर 2-3 इलाकों को जो मैदान जंग में से अलग कर दिया गया है तो वो शाम से कट गया है, तो इस तरह जो दाइश का इलाका था जहां पर वो अमल करते थे उसका इलाका कम से कम हो रहा है। तो आपसे ये मुझे पूछना है आरिफ अंसार साहब, आप बताइएगा कि इराक में दाइश के खिलाफ अमरीका और इत्तेहाद की जो हिकमत अमली है उसको किस हद तक कामयाब आप करार देंगे, ये रखते हुए पेश नजर कि बहुत सारी हालिया फतूहात हुई हैं और काफी जगह पर कब्जा कम हुआ है दाइश का।
जी बहजत, ये एक नई स्ट्रेटेजी का भी आपने जिक्र किया जिसका काफी अरसे से चल रही है गुफ्तगू कम से कम इस साल में जी। और उसमें ये बात चल रही थी कि दाइश तो एक ट्रेडिशनल तरीके से अब ऑपरेट कर रहा है, वो एक जगह भी कब्जा करना चाहता है या उसके कब्जे में है एज कम्पेयर टू अलकायदा जो कि वो गोल नहीं था उनका, वो तो वर्चुअली करते थे, कब्जा उनका ऐसे किसी जगह पे नहीं था। तो आईएस तो उसके बरखिलाफ जो है फर्क तरीके से ऑपरेट करता है, वो एक इलाका भी अपने कब्जे में रखना चाहता है और वहाँ की अवाम को फिर जो है एक कंट्री की तौर पे या एक खिलाफत के तौर पे सर्विसेज प्रोवाइड करना चाहता है, टैक्स कलेक्ट करना चाहता है एटसेट्रा। तो उस स्ट्रेटेजी के मुताबिक ये था कि अगर उनको उस तरीके से उनको काउंटर किया जाए तो उससे शायद कामयाबी हो जाए कि उनके इलाके उनकी जो कब्जे में आए उनसे उनको निकाला जाए, लिबरेट किया जाए। और उसके लिए जो स्ट्रेटेजी फिर अपनाई गई वो यही थी कि वो डायनेमिक हो, ज्यादा क्विक हो, जिसमें स्पेशल फोर्सेस का अमल का रोल हो और दूसरा ये कि ये जो हेलीकॉप्टर्स वगैरह हैं उस तरह का इक्विपमेंट यूज किया गया है, फ्रंट लाइन्स पे एडवाइजर्स का रोल बढ़ाया गया है और जिसमें आपने रिपोर्ट का जिक्र किया है कि 500 के करीब जो और मजीद जा रहे हैं कि इस तरह की अगर हिकमत अमली अपनाई जाएगी तो उसका तस्वर किया जा रहा है और जिसका रिजल्ट भी अभी निकला है कि वो कामयाबियां हुई हैं, मोजल को भी लिबरेट कराया गया है। लेकिन इसमें का जो तश्वीश है वो यही है कि ये वक्ती तौर पर साबित हो रही है, मतलब ये एक आगे पीछे चल रहा है कि इलाके खाली हो जाते हैं, कब्जे में आ जाते हैं, लेकिन फिर जो बात शायद अफगानिस्तान से भी रिलेटेड हुई कि जो इलाका लिबरेट करा लिया जाता है और या किसी हद तक फाटा में जो पाकिस्तान ने ऑपरेशन किए उसमें भी यही क्रिटिसिज्म रहा है कि वो फौजी अमलियात तो हो जाती हैं, चलो ठीक है जो दुश्मन है मारा गया या भाग गया, जगह उसने छोड़ दी, उसके बाद का अमल क्या है, सियासी कुव्वतें किस वक्त आ जाती हैं, वो किस तरह से फिर अपने लिए जगह बनाएंगी और वो जो मिलिट्री कामयाबी है उसको देरपा करेंगी, उसमें अभी हर जगह पे कमजोरी साबित हो रही है। और उसमें फिर ये जो ग्रुप्स हैं, दाइश है या अलकायदा है या उसके उसे अलकायदा ने एसोसिएट्स हैं, वो एक जगह जो लेसन है अभी तक ये कि वो एक जगह से भाग जाते हैं दूसरी तरफ चले जाते हैं, वो कहीं और छुप जाते हैं, वो मौके की तलाश करते हैं, उनके लिए टाइम का फैक्टर इतना जरूरी नहीं है, वो काफी काफी साल जो है डॉर्मेंट हो जाते हैं या गायब हो जाते हैं फिर किसी और तरीके से निकल आते हैं। अच्छा, फिर जो अलकायदा की ये आईएस की एक और खतरनाक जो पैरेलल स्ट्रेटेजी है उसमें ये जो हमले शायद डायरेक्टली तो नहीं लेकिन इंस्पायर्ड जो हमले यूरोप में या अमरीका में लिंक निकल रहे हैं, लेकिन ये है कि वक्ती तौर पर ये स्ट्रेटेजी जो अपनाई गई है और उसका शॉर्ट टर्म में नजर यही आ रहा है कि फायदा होगा।
अच्छा, इस सवाल के साथ साथ ये भी बात हम करते चलें, बरतानवी थिंक टैंक है IHS उसके मुताबिक दाइश के जेरे कंट्रोल इलाके में काफी कमी हुई है, उन्होंने इस सिलसिले में इदाद शुमार भी दिए हैं, कहते हैं कि 6 माह में 12% इलाका उन्होंने खोया है जबकि गुजश्ता साल के दौरान इस इलाके की शरह कुछ 14% थी जो कि दाइश के कब्जे से निकल गया। लेकिन इसके साथ साथ ये है कि बगदाद में मोहलिक तरीन हमले भी हुए हैं, पिछले दिनों सैकड़ों अफराद मारे गए, आज भी बगदाद की एक पूरे जूम मार्केट में हमला हुआ है جہاں پہ 11 افراد کی ہلاکت کی خبر ہے. تو یہ حسنا صاحب یہ بتائیے گا کہ اگر قوت میں کمی آ رہی ہے تو پھر اس طرح کی جو صلاحیت ہے اس کے بڑھتے رہنے کے کیا امکانات ہیں, کیونکہ مبصر کہتے ہیں کہ اس طرح کے مزید اور بھی وہ کر سکتے ہیں, کیونکہ جب ایک جگہ سے وہ ہوتے ہیں تو وہ فرسٹریشن کے عالم میں کہیں نہ کہیں اپنا طاقت دکھانے کے لیے مزید پلٹ کر سامنے آتے ہیں. تو اس ساری صورتحال کو کیسے لپیٹا جا سکتا ہے؟
جی بالکل, یہ دو محاذوں کی ہم بات کر رہے ہیں جی. ایک تو یہ ہے کہ انہوں نے فزیکلی جو علاقے پہ قبضہ کیا ہوا ہے اس سے ان کا قبضہ چھڑوایا جائے تاکہ ان کا جو بیس ہے وہاں سے وہ ختم ہو, جہاں سے پلاننگ ہو رہی ہے, جہاں پہ ریکروٹ کرتے ہیں لوگوں کو, یا سوسائڈ بامبرز یا دوسرے جو جنگجو ہیں ان کو تیار کر رہے ہیں. دوسرا محاذ یہ ہے کہ آپ کی انٹیلیجنس, چونکہ ایک بم رکھنا کسی مارکیٹ میں جا کے یا کسی جہاں پہ زیادہ عوام آتے ہیں ان کو وہاں پہ نقصان پہنچانا, وہ ایک دوسرا ایک شعبہ ہے, اور اس شعبے کو کے لیے انٹیلیجنس بہت فعال ہونی چاہیے اور بہت اچھی ہونی چاہیے, اور زیادہ سے زیادہ ان کو آئسولیٹ کیا جائے. لیکن یہ دونوں معاملات جڑے بھی ہوئے ہیں, اس لیے کہ اگر یہ ان سے فزیکلی تمام علاقے لے لیے جائیں, جو کہ یہ صحیح ہے, یہ ریٹریٹ پہ ہیں, سیریا میں بھی ریٹریٹ پہ ہیں اور عراق میں بھی ریٹریٹ پہ ہیں, تو علاقے ان سے اگر لے لیے جائے تو پھر ان کی قوت کم ہو جائے گی اس قسم کی جو ٹیررسٹ ایکٹیویٹیز ہیں وہ بھی کرنے کی. اکا دکا کاروائی تو یہ کرتے رہیں گے, چونکہ بڑا مشکل ہوتا ہے کہ ایک اسی معاشرے کا رہنے والا کوئی شخص اگر آتا ہے ایک جگہ پہ اور وہ اس نیت کے ساتھ آتا ہے کہ میں نے مر جانا ہے, یعنی سوئسائڈ بامبر, تو سوئسائڈ بامبر کو پھر روکنا کوئی بہت آسان نہیں ہوتا جب تک کہ آپ کی انٹیلیجنس اتنی اچھی ہو کہ وہ جو اس کے پرووائڈرز ہیں, جو سپورٹرز ہیں, ان کو وہاں تک وہ پہنچیں اور وہاں سے اس چیز کو روکا جائے. یہاں پہ میں ایک اور بات بھی کہوں گا کہ دیکھیے, یہاں پہ امریکہ میں بھی ریپبلکنز کی اور ڈیموکریٹس میں بہت فرق ہے اپروچ میں, اور میں پھر سینٹر مکین کی, جو کہ وہ عام سروسز کمیٹی کے چیئرمین ہیں اور وہ بڑی امپورٹنٹ کمیٹی ہے سینٹ میں, ان کا فگرز, وہ جو فگرز دے رہے ہیں, انہوں نے حال ہی میں کہا تھا کہ 10,000 ہمیں چاہیے فوجی امریکن جو کہ جا کے عراق میں کاروائی کریں اور داعش کو ختم کریں. میرا خیال ہے یہ جو فگر دے رہے ہیں یہ اوباما ایڈمنسٹریشن یا آئندہ اگر ڈیموکریٹک سیٹ اپ آتا ہے تو وہ تو ممکن نہیں ہے کہ یہ اتنا بڑا فگر دے سکے, لیکن اگر یہ نہیں بھی ہوا تو اس کے باوجود بالکل کامیابی ہو رہی ہے. اور لیکن اس کے ساتھ جیسے یہ کہا گیا انصار صاحب, ابھی بالکل میں اتفاق کرتا ہوں کہ عراقی حکومت کو اپنے معاملات بھی صحیح کرنے ہیں, ان کو اپنی بھی ایفیشنسی کو زیادہ بہتر کرنا ہے تاکہ وہ ان کو ریپلیس کرتے جائیں اور بہتر ایفیکٹو طریقے سے, اور پھر کردوں کو بھی اپنے ساتھ آئندہ آنے والا جو نظام بنے گا عراق میں اس میں بھی ان کو شامل کیا جائے, چونکہ وہ بہت بڑا عنصر ہے اور ان کی بڑی کنٹریبیوشن بھی ہے داعش کو دبانے میں اور ان کو پیچھے دھکیلنے میں.
جی,
تو اس لیے یہ دونوں چیزیں ساتھ ساتھ چلنی چاہیے.
بہت بہت شکریہ ڈاکٹر حسنات, فاروق حسنات ہمارے ساتھ ہے. ڈاکٹر صاحب آپ سے میری پھر بھی بات ہوگی. عارف انصار صاحب, اس سے پہلے کہ آپ کو بھی میں خدا حافظ کہوں, ایک کوئک کامنٹ کرتے چلیے گا کہ امریکہ میں گزشتہ ہفتے کے دوران تشدد کے واقعات ہوئے, متعدد شہروں میں بڑی بے چینی بھی دیکھی گئی, احتجاجی مظاہرے بھی ہوئے. یہ فرام کبھی کبھار گاہے گاہے یہ ایسا ہو جاتا ہے کہ امریکہ میں پولیس اور اقلیتوں کے درمیان مثبت صورتحال پیدا کرنے کی صورت میں کئی اقدامات کیے جا رہے ہیں, لیکن کوئی نہ کوئی بدگمانی اور کچھ نہ کچھ چلا جا رہا ہے. آج بھی ڈلس ٹیکسس اپنے صدر اوباما بھی جا رہے ہیں تاکہ لوگوں پر اس بات کے لیے زور دیں کہ جو چیزیں ہو چکی ہیں اور ایک دوسرے کا باہمی طور پر تعاون کیا جائے اور باہمی احترام بھی کیا جائے. اس بدگمانی کو دور کرنے کے لیے اور پولیس اور خاص طور پر اقلیتوں کے درمیان صورتحال کو بہتر کرنے کے لیے کیا اقدامات کرنے کی ضرورت ہے جو ابھی تک نظر انداز ہوئے؟
جی بہجت, اس میں مختلف ایلیمنٹس ہیں اور آپ کو جیسا معلوم ہی ہے کہ اس کے ڈائمینشنز جو ہیں وہ ڈسکس ہو رہے ہیں کہ کیا یہ پولیس کی ٹریننگ کا معاملہ ہے, کیا یہ ریشل ایشو ہے, کیا گن کنٹرول کا ایشو ہے, اور کچھ یہ ایشو شاید ایکسٹریمزم سے ریلیٹڈ جو واقعات ہوتے ہیں ان میں بھی ڈسکس ہوتے ہیں. اور اس میں ایک پولرائزیشن ہے, کنسنسس نہیں ہے میں کہوں گا, کیونکہ میں نے جتنے ڈبیٹ سنے ہیں, جن لوگوں سے باتیں میری ہوئی ہیں, اس میں یہ مختلف ایلیمنٹس نکل آتے ہیں کہ آبویسلی ایک طبقہ تو کہہ رہا ہے کہ اس میں ریس کا ایشو ہے اور اس کو کریکٹ کرنے کی ضرورت ہے. دوسری طرف بعض لوگ کہہ رہے ہیں کہ ٹریننگ, بعض پولیس کے ایلیمنٹس جو ہیں ان کی کمیونٹی کے ساتھ ریلیشنز اچھے نہیں ہیں, ان کا رویہ ٹھیک نہیں ہے ان کی ٹریننگ کی وجہ سے, تو وہ شاید بہتر کرنے کی ضرورت ہے.
کچھ اس میں اقتصاد کا ایلیمنٹ بھی ہے کہ کیا وہ پلے آؤٹ ہو رہا ہے اور اب یہ مختلف طریقوں سے سامنے نظر آ رہا ہے. لیکن ظاہری بات ہے صدر اوباما بھی وہاں جا ہی رہے ہیں اور ان چیزوں کو ایڈریس کر رہے ہیں, لیکن اسٹیٹسٹکس میرا خیال ہے میں نے جتنی جو ان قریب سے دیکھتے ہیں وہ کہتے ہیں کہ ریشل ایشو اس میں ہے, اور جس طرح سے یہ ویڈیو رپورٹس نکل آتی ہیں تو وہ جس طرح سے پیش ہوتی ہیں اس میں تو بالکل اسی طرح ہی لگتا ہے کہ ان کو نہتا مارا جا رہا ہے جو واقعات ہو رہے ہیں. اب اس کے پیچھے کیا سٹوری ہوتی ہے وہ بعض وقت لوگوں کو معلوم نہیں ہوتی, کلیئرلی وہ سامنے آتی نہیں. اس میں جو چیز پوائنٹ آؤٹ نہیں ہو رہی کہ سوسائٹی میں ایک وائلنس کو ایک شے مل رہی ہے جو ہم ویڈیو گیمز ہیں اور مووی والا کلچر ہے جو زیادہ پوائنٹ آؤٹ نہیں ہو رہا, اور وہ بھی کسی حد تک جو ہے میرا خیال ہے اس چیز کو افیکٹ کر رہا ہے, اور اس کی طرف بھی ذرا رجحان لے جانا ہوگا کہ ہاں اتنا وائلنس یہ جو ویڈیو گیمز ہیں اور جو وار موویز ہیں وہ کس طرح سے سوسائٹی کو امپیکٹ کر رہا ہے کہ جتنی آسانی سے بعض لوگ ڈیسیجن لے لیتے ہیں سویلینز کو حملے کرنے کے لیے. تو یہ ملے جلے فیکٹرز ہیں, آبویسلی کمپلیکیٹڈ ہیں, کراس اوور اس میں ہے اور اس کے بارے میں ڈسکشنز چل رہی ہیں, اور ظاہری بات ہے کہ جو آفیشلز ہیں وہ بھی اس کو کام ڈاؤن کرنے کی کوشش ہو رہی ہے. لیکن یہ والا ایلیمنٹ ہے کہ سوشل میڈیا میرا خیال ہے بعض دفعہ غلط طریقے سے یوز ہو جاتا ہے اور وہ انسائٹ کر دیتا ہے چیزوں کو.
جی بہت بہت شکریہ عارف انصار, یہاں واشنگٹن سے ہمارے ساتھ تھے, پولیٹ ایکٹ سے ان کا تعلق ہے. عارف صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد بے حد شکریہ. اور اب ہم اپنے اگلی سیگمنٹ کی طرف چلتے ہیں اور جس میں ہم بات کریں گے, اور ہمارے ساتھ ہیں پہلے اپنے ہم تجزیہ کاروں کے مبصرین کے نام بتا دیں. ہمارے ساتھ ہیں لنڈن سے سنگین شاہ, اور لنڈن ہی سے ہمارے ساتھ ہیں بیرسٹر امجد ملک. آپ دونوں کو ہم پروگرام میں خوش آمدید کہتے ہیں. السلام علیکم جی. تو برطانیہ کے وزیر اعظم ڈیوڈ کیمرون ٹریس کے مطابق اس ہفتے ٹریسا میں ملک کی نئی وزیر اعظم بن جائیں گی. انہوں نے کہا ہے کہ وہ وزیر اعظم کے سوالات کے سیشن کے بعد اقتدار سے الگ ہو جائیں گے ڈیوڈ کیمرون, اور اس کے بعد 59 سالہ ٹریسا مے جنہوں نے بریکسٹ کے ریفرنڈم میں ریمین یا یورپی یونین میں رہنے کا ووٹ دیا تھا, وہ سن 2010 سے وزیر داخلہ ہیں. تو آئیے پہلے انہیں سے بات کرتے ہیں بیرسٹر امجد ملک سے کہ وہ اس سلسلے کو کس طرح سے دیکھتے ہیں. اب ملک صاحب یہ فرمائیے گا کہ ٹریسا مے کی وزارت عظمیٰ کنزرویٹو پارٹی کے لیے مثبت پیش رفت ہوگی یا منفی؟
جی بہت شکریہ. میں سمجھتا ہوں کہ تھریسا مے جو ہیں وہ کافی دیر سے ہوم سیکرٹری رہی ہیں جی. اور انہوں نے بریگزٹ کے موقع کے اوپر بھی اپنے آپ کو اس طریقے سے پریزنٹ کیا ہے کہ کیمرون کے جانے کے باوجود اس کے قریبی ساتھی اور وزیر ہونے کے باوجود ان کی لیڈرشپ کے کوئی اوپر انگلیاں نہیں اٹھی. سو انہوں نے بڑا سینسبلی اپنے آپ کو ٹریڈ کیا, اور اتنا بڑا واقعہ ہونے کے باوجود لوگوں نے کنزرویٹو پارٹی نے ان کے اوپر اعتماد دیا ہے اور وہ غالباً بدھ کو وزیر اعظم بننے جا رہی ہیں جی. تو میں سمجھتا ہوں ایز اے پرسن ان کی کامیابی ہے. ایز اے ہوم سیکرٹری انہوں نے کیمرون کے ساتھ اچھا کام کیا ہے, لانگیسٹ سرونگ ہوم سیکرٹری ہیں, کافی ان کو کافی عزت کی نگاہ سے دیکھا جاتا ہے. تو میرے خیال میں ان کے لیے بڑے چیلنجز ہوں گے, ایک تو پارٹی کو سیمنٹ رکھنا, دوسرا بریگزٹ کے بعد پارٹی جو ٹوٹ پھوٹ کا شکار ہو سکتی تھی اس کو اکٹھا رکھنا
جی,
تیسرا جو ریفرنڈم کا ووٹ آیا ہے اس کے بعد رادر دین نئے ریفرنڈم کی طرف جانا, ریمیننگ ان دی ریفرنڈم اسپرٹ نئی جو نیگوسیشن یورپ سے کرنی ہے جی. ان دو سالوں میں اس نیگوسیشن کو کنکلوڈ کرنا, اچھے طریقے سے برطانیہ کا دفاع کرنا, تو یہ بہت بڑے چیلنجز ہوں گے ان کے سامنے.
اچھا یہ ہم سنگین شاہ صاحب سے بھی پوچھتے ہیں, آپ یہ فرمائیے گا شاہ صاحب کہ بریگزٹ کا معاملہ اب کس مرحلے پر ہے, یعنی کہ اب آپ کیا سمجھتے ہیں کہ اب جو قیادت کی تبدیلی ہو گئی ہے پارٹی کی, تو اس کے بعد یورپی یونین سے علیحدگی کے عمل پر, علیحدگی کا جو عمل ایک پروسیس ہے جس میں کہتے ہیں کہ 2 سال کا عرصہ لگ سکتا ہے, آپ دیکھتے ہیں کہ اس پر فوری طور پر کام شروع ہو جائے گا یا ابھی اس کو طوالت دی جائے گی, کس طرح سے آپ اس ساری صورتحال کو دیکھتے ہیں؟
جہاں تک یورپین یونین کے علیحدگی کا تعلق ہے, اس کے یورپین یونین کے ساتھ ملنے کے چارٹر میں ایک شک ہے جس کو کلاز 50 کہا جاتا ہے, 50 نمبر کی شک کہا جاتا ہے. اس شک کے مطابق اگر کوئی ملک یورپین یونین سے علیحدہ ہونا چاہے تو وہ یا تو لکھ کے یا پھر اس کا لیڈر جو ہے اس ملک کا لیڈر اپنی تقریر میں علی الاعلان और ऑफिशियली ये कहेगा कि वो यूरोपियन यूनियन से अलग होना चाहता है, और उसके बाद फिर वो ये जो क्लॉज 50 है ये ट्रिगर हो जाती है, और उसके बाद 2 साल का वक्त होता है यूरोपियन यूनियन के दीगर ममालिक और अलग होने वाले मुल्क के पास कि वो आपस में अपने जो 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 डील्स हैं वो आपस में तय कर लें। अभी तक बरतानिया ने ये 50 नंबर की क्लॉज जो है इसको ट्रिगर नहीं किया। ये ट्रिगर जो थी ये करने का जो काम था डेविड कैमरॉन ने मुलतवी किया, और उसने ये ऐलान कर दिया कि अब मुल्क ने जो अवाम ने जो फैसला दिया है उसके मुताबिक कोई नया वजीर आजम आकर ये अलहदगी का काम करे, वो खुद नहीं करेंगे। तो उसके बाद ये एक इंतजार शुरू हुआ कि नया वजीर आजम कब आएगा, और फिर वो नया वजीर आजम आके ये आर्टिकल 50 को ट्रिगर करेगा। नए वजीर आजम के आने के बारे में लोग कहते थे कि शायद इसके ऊपर कुछ बाकायदा एक कैंपेन चलेगी, और इसमें बहुत 2-3 लोग होंगे और जिनके बीच में फिर ये तय होगा कि कौन वजीर आजम बनेगा। वो कैंपेन जो थी इतनी लंबी नहीं गई।
हाँ जी।
जो एक दूसरी खातून जो थी उन्होंने बहुत जल्दी थ्रेसा मे के हक में अपना फैसला दे दिया, और उन्होंने कहा कि वो ये कैंपेन नहीं लड़ेंगी, और उनके पास फिर एक वाहिद कवि उम्मीदवार रह गया था थ्रेसा मे, जिसको फिर पार्टी लीडर बन गई। अब जो है वो पार्टी लीडर बनने के बाद परसों अपने खान में परसों या कल ही वो वजीर आजम भी बन जाएंगे। अब जब ये वक्त यहाँ से पूरी कोशिश ये हो रही है बरतानिया में पार्लियामेंटेरियंस की और गवर्नमेंट की कि वो चाहें कि कम से कम वक्त इसमें लगे ताकि बिजनेस को नुकसान ना पहुंचे, और ये जो अनसर्टेनिटी है बिजनेस वर्ल्ड में और लेजिस्लेशन वर्ल्ड में ये कम से कम हो। उसके बाद जब ये थ्रेसा मे आएंगी तो फिर किसी जंक्शन के ऊपर बहुत जल्द शायद ये आर्टिकल 50 को ट्रिगर कर लेंगी। जहां तक थ्रेसा मे की तकरीरें आई हैं, आया उन्होंने बजाते खुद तो उन्होंने बताया यूरोपियन यूनियन से अलग होने के बारे में वोट नहीं दिया था और ना ही वो उसकी हामी थी, मगर उन्होंने बड़ा अलग ऐलान और बहुत वाजे अंदाज में कहा है कि वो अवाम के फैसले का एहतराम करेंगी, अवाम ने यूरोपियन यूनियन से अलग होने का फैसला किया है और वो इस फैसले का एहतराम करेंगी, और वो अलग होने के लिए जो इकदाम होंगे वो आसान तरीके से उनको अंजाम देंगी। अब उनके इसके बाद वो एक अलग सी वजारत बना रहे हैं जो कि ब्रेक्सिट के साथ के तमाम मामला को हल को देखेगा, और उनके ऊपर वो वजारत उसके लिए स्पेशली तश्कील दी जाएगी।
अच्छा।
तो अब ये देखने में आएगा कि वो कितनी जल्दी आर्टिकल 50 को ट्रिगर करती हैं। आर्टिकल 50 के ट्रिगर होने के बाद उनके पास 2 साल
हैं
तमाम मामला को तय करने में, और मेरा ख्याल है कि यूरोपियन यूनियन जो है वो बरतानिया को सजा देगा यूरोपियन यूनियन से अलग होने के लिए, उसके लिए आसान नहीं बनाएगा, और मुकम्मल कोशिश करेगा कि बाकी जो ममालिक हैं वो उसे एक सबक हासिल करें, और हर एक मुल्क दोबारा कल को ये ना कहे कि मैं भी अलग होना चाहता हूँ।
हाँ जी, अभी आपने अलग होने की बात की संगीन शाह साहब ने, तो अभी बैरिस्टर अमजद ये बताएगा, स्कॉटलैंड के बारे में ये इत्तलात मौजूद है कि वहां लोगों की अक्सरियत बरतानिया से अलहदगी की हिमायत अब कर रही है, क्योंकि स्कॉटलैंड बदस्तूर यूरोपीय यूनियन में शामिल रहने का ख्वाह था। इस नौयत की जो अब पेचीदा सूरत हाल है, बरतानिया के लिए किस हद तक तशवीश का बायस है?
जी बिल्कुल, उनकी जो लीडर है स्कॉटलैंड की, उन्होंने ये बारहा कहा है कि वो क्योंकि उनकी अवाम ने यूरोप में रहने को तरजीह दी थी
जी।
तो वो दूसरे रेफरेंडम के लिए जाएंगी या आजादी की तरफ पेशकदमी करेंगी। मेरे ख्याल में यही चैलेंज होगा कंजर्वेटिव पार्टी के लिए कि वो कैसे इस डील को कंप्लीट करते हैं कि जहां नॉट ओनली उन्होंने यूरोप के साथ मामला तय करने हैं कि यानी ऐसा मामला हो जिससे अलहदगी पसंद नॉट ओनली बरतानिया में बल्कि यूरोप में वो तहरीकें जन्म न लें, और यूरोप भी इकट्ठा रह सके वाइल्स ये निगोशिएट करें, और बरतानिया भी मुस्तहकम इकट्ठा रह सके, और उसके साथ साथ निकलने के बावजूद इकोनॉमिक हालात ऐसे बुरे ना हो जैसे कि पाउंड 130-136 तक नीचे चला गया था, तो वो भी देखेंगे कि इसके इकोनॉमी सिक्योरिटी के मजमरात क्या होंगे, और जो फ्यूचर फ्रीडम थी इनके पास, जो काउंसिल ऑफ यूरोप थी, जो आला अदालत थी, ये कैसे अपने मामलात की तरफ वापस जाएंगे जहां पे बाकी जो दूसरी मुल्क हैं वो भी इस तरह की मुतालबात करते हुए यूरोप से निकलना जाए। एक बड़े मुल्क का यूरोप से निकलना एक शाने से कम नहीं है, लेकिन एक बड़े मुल्क का निकल के उसको छोटे छोटे मुल्कों में तकसीम हो जाना एक अच्छा अंजाम नहीं होगा। सो ये बहुत बड़ा चैलेंज होगा बरतानिया के लिए कि वो अपनी इकोनॉमी मुस्तहकम रखे, अपना रोल यूरोप में निकलने के बावजूद मुस्तहकम रखे, यानी उनके नेटो और बरतानिया के जो यूरोप के साथ ताल्लुकात हैं वो ऐसे ना हो जैसे कि बिल्कुल एक जंगजुआना रवैया ना हो, बल्कि मुस्तहकम दोस्ताना और फ्रेंडली माहौल हो जिसमें मुस्तहकम नेशनल सिक्योरिटी और जॉइंट वेंचर्स ऑन सिक्योरिटी, जॉइंट वेंचर ऑन इकोनॉमी, ट्रेड, इस तरह के मामला चलते रहे, यानी फ्रीडम ऑफ मूवमेंट, चाहे वीजा ही हो लेकिन कम से कम इनकी जो आपस में म्यूचुअल बायलैटरल तल्लुकात है वो ऐसे जरूर हों कि बर्तानिया के लोग आजादाना तौर पर यूरोप जा सकें और यूरोप के लोग कम अज कम आजादाना तौर पर बर्तानिया आ सकें, और उनको मैनेज करने का अंदाज इमिग्रेशन के जरिए डील हो सकता है, यानी ई माइग्रेशन हो के आपको पासपोर्ट के जरिए एयरपोर्ट के ऊपर वीजा मिल जाए।
अच्छा, अब हम एक और खबर जो कि आज की बड़ी हमारी कलीदी खबरों में से है। एक खसूसी आलमी अदालत ने आज ये मुत्तफिका तौर पर फैसला दिया है कि चीन के बहरा जनूबी चीन पर मिल्कियत के दावों की कोई कानूनी हैसियत नहीं है। हेग में कायम अदालत के कानूनी माहरीन का ये फैसला है कि चीन के समंदरी वसाइल पर मिल्कियत के तारीखी दावे अगर अकवाम मुत्तहदा के समंदरी हदूद से मुतल्लिक मुआहदे के तहत कायम किए गए हैं, खसूसी इक्तसादी जोन से अगर वो मुताबिकत नहीं रखते तो उनकी कोई हैसियत नहीं है। इसमें यहां हम ये भी बताते चलें कि चीन ने अगरचे बैरी हदूद से मुतल्लिक अकवाम मुत्तहदा के कन्वेंशन पर दस्तखत कर रखे हैं, मगर चीन के सरकारी ज़राए ब्लॉक का कहना यह है कि चीन ना तो इस अदालत को मानता है और ना ही इस फैसले को तस्लीम करता है। ये फैसला क्यों हुआ? असल में हुआ यह कि फिलिपाइन ने 2013 में स्कारब्रो शोल नामी समंदरी चट्टान पर चीन के जारहाना इकदाम के खिलाफ हेग में कायम परमानेंट कोर्ट ऑफ आर्बिट्रेशन में अपना दावा दायर किया था और फिलिपाइन का इल्जाम था कि चीन बहरी हदूद से मुतल्लिक अकवाम मुत्तहदा के कन्वेंशन की खिलाफ वर्जी कर रहा है। फिलिपाइन ने इस फैसले का खैर मकदम किया है कि यह फैसला एक संग मील की हैसियत रखता है और चीन के साथ उसने यह भी कहा कि वह इलाकाई तनाजात पुरम तौर पर हल करेगा। उसके साथ साथ आलमी कानून यह है कि फरीकैन इस फैसले पर अमल दरामद करने के पाबंद तो हैं, मगर अदालत के पास कोई ऐसा तरीका भी नहीं है कि इस से अपने फैसले को वो जबरदस्ती नाफिज करवा सके। अब मेरा ये सवाल है, संगीन शाह साहब फरमाइएगा कि अगरचे इस फैसले को नाफिज तो नहीं कराया जा सकता, बिल्कुल उसी तरह जैसे बहरा जनूबी चीन के इलाके में अपनी अपनी मिल्कियत के दावे करने वाले मुल्कों के पास भी कोई ठोस बुनियादें मौजूद नहीं है, फिर भी इस फैसले की अहमियत के बारे में आप क्या कहेंगे?
देखिए, एक डिप्लोमेटिक जंग होती है, हर एक मुल्क के अपने जो दावे होते हैं, हर एक मुल्क की एक स्ट्रेटेजिक क्लेम होता है, उस क्लेम को चाइना के क्लेम को नुकसान पहुंचा है और बाकी जो ममालिक ये दावा करते हैं कि चाइना की साउथ चाइना सी में चाइना की अपनी हदूद बहुत ज्यादा है और वो गलत जगहों के ऊपर उसने ये गलत हदूद उसने अपनी गाड़ी हुई है, उनके जो डिप्लोमेटिक स्टांस था उसको फायदा पहुंचा है। मगर जो डिप्लोमेटिक स्टांस होता है ये एक हार्ड पावर नहीं होती, ये एक सॉफ्ट पावर होती है। सॉफ्ट का पावर से ये होता है कि इवेंचुअली जो बाकी जो एक टोन सेट हो जाती है, इसके बाद की जो डिप्लोमेटिक बातें होंगी, जो इनकी मीटिंग्स होंगी या जो बाकी जो इनके आपस में जो नेगोशिएशंस होंगी उसके दौर में उनके दौरान जो चाइना के मुकाबिल ममालिक हैं उनको जरा सा हौसला मिलेगा और वो अपनी बात जो है ज्यादा कॉन्फिडेंस के साथ कर सकेंगे। मगर जहां तक इस कन्वेंशन का ताल्लुक है कि जो अदालत ने जो फैसला किया है ये काफी कंट्रोवर्शियल फैसला है, क्योंकि चाइना की जो 9-dash line जो कहा जाता है इसको, जो कि दूसरी जंग अजीम के बाद जो कि एलाइज जो थे जिसमें चाइना भी रशिया और सोवियत यूनियन और अमरीका के साथ शामिल था जापान और जर्मनी के खिलाफ, ये लाइन उसके बाद से मतलब टाकी गई थी और उसको तस्लीम किया जाता था सारे इंटरनेशनल नक्शों में। अब इस है कि जो अदालत है उसने उस 9-dash line को भी चैलेंज किया है, तो इनकी अगर इस वजह से अगर हम देखें तो डिप्लोमेटिकली जरा उनका ये जो चाइना के जो मदमुकाबिल ममालिक हैं उनका स्टांस जरा से कमजोर होता है, क्योंकि उन्होंने चाइना के स्टांस को चैलेंज करने में बहुत ज्यादा आगे तक चले गए हैं और इसकी वजह से चाइना ने कहा है कि ये जो अदालत थी वो अपनी रीमिट से जो उसको जो काम सौंपा गया था उस काम और उस रीमिट से भी आगे जाके उन्होंने उनके खिलाफ चाइना के खिलाफ फैसला किया है।
अच्छा, अब इस सिलसिले में बिल्कुल एक छोटा सा कमेंट मैं बैरिस्टर अमजद मलिक से लूंगी, फिर उसके बाद हम अगली सेगमेंट की तरफ चलेंगे। शाह साहब का बहुत बहुत शुक्रिया। शाह साहब, मेरी आपसे बात होगी और तफसीली बात होगी अपने आइंदा किसी प्रोग्राम में। तो आप मलिक साहब, चलते चलते ये एक क्विक कमेंट करते जाइएगा कि जाहिर है कि इस बहरा जनूबी चीन में अमरीका की तरफ से भी काफी तहफात का इजहार किया जाता रहा है चीन की क्लेम्स के बारे में, चीन के दावों के बारे में, और खासतौर पर यह भी कहा जाता रहा है कि بحری سفر کی آزادی کے ضوابط کی پاسداری کو یقینی بنانے کے لیے اقدامات کرنے کی بھی کوششیں کی جاتی رہی ہیں. آپ سمجھتے ہیں کہ اس فیصلے کے بعد اس طرح کی جو کشیدگی تھی اس کو کم کرنے میں تھوڑی بہت مدد ملے گی؟
میں سمجھتا ہوں چین جو کہ اسپائرنگ ٹو بی اے اکنامک پاور, اس کے لیے یہ دھچکا ہے, کیونکہ ڈپلومیٹک فرنٹ کے اوپر اگر 60 ملک اس کو سپورٹ کر رہے ہیں تو چین کے لیے بڑا مشکل ہوگا کہ اخلاقی بنیادوں کے اوپر اس کو ریجیکٹ کرے. قانونی بنیادوں کے اوپر وہ کہہ چکے ہیں کہ یہ غیر قانونی, بے معنی اور قلعدم فیصلہ ہے. سو اس سے واضح ہو جاتا ہے کہ چین کا رد عمل کیا ہوگا. اب اس کو انفورس کیسے کیا جائے؟ یہ جب آپ بڑی طاقتوں کی آپس میں لڑائیاں ہوتی ہیں تو ایک نیوسنس ویلیو ہوتی ہے فیصلے کی, وہ کام آتی ہے. اب اصل لڑائی تو امریکہ اور چائنا کی ہی ہے. فلپائن اتنی طاقت نہیں رکھتا کہ وہ اس فیصلے کو انفورس کرنے کے لیے چین پہ چڑھ دوڑے. وہ اس فیصلے کو استعمال کرتے ہوئے نیگوسیشن یا ریکنسیلیشن کا راستہ ہی اپنائے گا. لیکن چائنا کے اوپر جو پریشر بڑھانا ہے بحر چین میں, وہ اصل پریشر امریکہ ہی بڑھائے گا. اور یہ جو سفارتی اور دوسری جنگیں چلتی رہیں گی, چین کو اگر کوئی مزاحمت ہوگی تو وہ ان کی اپنی طرف سے ہوگی کہ جب وہ اسپائر کریں گے کہ ہم انٹرنیشنل ورلڈ میں ون آف دی سپر پاورز ہیں یا اکنامک پاور ہیں, تو ایسے کلیمز یا ایسی باتیں ان کے نیگیٹو پوائنٹس میں جائیں گی اگر وہ عوامی یا عالمی عدالت کے یا جیسی جو پرماننٹ کورٹ آف آربیٹریشن ہے جو نیدرلینڈ کی, اس کی عدالت کا فیصلہ یکسر ماننے سے انکار کر دیں. جیسے کشمیر والے معاملے کے اوپر انڈیا کے اوپر بہت تنقید ہوتی ہے صرف اس لیے کہ ان کا حق ثواب دید یا حق استصواب رائے مانا نہیں گیا. لیکن جب بھی انڈیا کوشش کرے گا بڑا ملک بننے کے لیے تو یہ ان کے راہ میں آئے گا. یہی معاملہ چین کے ساتھ ہوگا.
بہت بہت شکریہ. لندن سے ہمارے ساتھ تھے بیرسٹر امجد ملک. ملک صاحب بہت شکریہ آپ کے وقت کا, آپ کے تجزیے کا. آپ سے میری پھر بھی بات ہوگی. ایک چھوٹا سا وقفہ لیتے ہیں جس کے بعد ہم اپنے پروگرام کو آگے بڑھائیں گے, اور اپنے سننے والوں کو ہم یہ بھی بتاتے چلیں کہ سیٹلائٹ چینل پر آپ ہماری جو نشریات دیکھتے ہیں اب آپ فی الحال یہ دیکھ نہیں سکیں گے, لیکن میڈیم ویو 972 کلو ہرٹس پر آپ ہمارے یہ پروگرام جہاں رنگ سنتے رہیں گے. اور یہاں پر ہم ایک اور بھی چیز آپ کو بتائیں کہ وائس آف امریکہ کے چارٹر پر 40 سال قبل آج ہی کے دن دستخط ہوئے تھے, جس کے بعد سے اب تک یہ ادارہ صحافت کی اعلیٰ ترین اقدار کی پاسداری کرتے ہوئے اپنے فرائض کو بخوبی انجام دے رہا ہے. تو ایک چھوٹا سا وقفہ لیتے ہیں, اس کے بعد بھارت کے زیر کنٹرول کشمیر کے بارے میں بات کریں گے, کوئی کامنٹ لیں گے. ڈاکٹر منیش کمار ہمارے ساتھ ہیں, اور پھر پروگرام کا آخری حصہ ہم آپ کے لیے پیش کریں گے.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہیں.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ مسلط نہ کر سکے.
غیر جانبدار بحث.
ریمیٹینس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں, ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے جس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
وائس آف امریکہ کی اردو سروس سے پروگرام جہاں رنگ پیش کیا جا رہا ہے, اور اب ہم بات کرتے ہیں بھارت کے زیر کنٹرول کشمیر میں گزشتہ دنوں سے جو کشیدگی کی ایک لہر دوڑی ہے اس کے بارے میں. ڈاکٹر منیش کمار اس وقت ہمارے ساتھ ہیں. آداب ڈاکٹر صاحب. ڈاکٹر منیش, بھارت کی حکومت نے زیر انتظام کشمیر میں 8 جولائی سے جاری کشیدگی کو ختم کرانے کے لیے اپنے سیاسی حریفوں اور کشمیر کے فعال سیاسی حلقوں سے اس بات کی درخواست کی ہے کہ مسئلے کو حل کرنے کے لیے تعاون کیا جائے. بھارت کے زیر انتظام اس علاقے میں آپ کیا سمجھتے ہیں, سرکاری کوششیں کس حد تک کامیاب رہیں گی؟
دیکھیے, یہ جو مجھے لگ رہا ہے کہ جس طریقے سے آج کئی ساری چیزیں ہوئی ہیں, پردھان منتری نے سوئم اس مسئلے کو اپنے ہاتھ میں لیا ہے, ساتھ ہی ساتھ ایک بہت ہی ایموشنل اپیل جو ہے چیف منسٹر محبوبہ جی کی طرف سے ہوا ہے, جو جس کا امپیکٹ جو ہے ہمارے جو رپورٹرز جو ہمارے اخبار کے ساتھ جو جڑے ہوئے ہیں ان کا کہنا ہے کہ یہ اپیل جو ہے لوگوں کو جو ہے بالکل ہی ایکسیپٹ کیا ہے لوگوں نے وہاں پہ. प्लस जो और भी कुछ चीजें की गई है सरकार की तरफ से, आज कई सारे मौलाना जो नॉन कश्मीर इलाके के जो हिंदुस्तान के कई इदारों के जो बड़े बड़े मौलवी हैं और बड़े मुस्लिम उम्माज में जो शामिल होते हैं, उन लोगों का एक जो टीम जो है वो कल कश्मीर की तरफ जा रहा है। तो मुझे लग रहा है कि एक तो अच्छी बात ये है कि सरकार ने एक कंसल्टेशन की जगह जो है एक रिप्रोचमेंट का एक अप्रोच लिया है, जिससे मुझे लग रहा है कि जब आपका अगर आप इस प्रॉब्लम को हेड ऑन लेते या ऐसा कोई डिसीजन लेते जिससे और लोगों की नाराजगी बढ़ती, तो मुझे लगता है कि तो फिर ये जो है कामयाब नहीं हो पाता। लेकिन सरकार ने जिस तरह से पोस्टरिंग की है, स्टेट गवर्नमेंट और सेंट्रल गवर्नमेंट ने भी, उससे मुझे लगता है कि जो है वो गुस्सा जो है वो लोगों का जो है वहां पे शांत हो जाएगा। मुझे लगता है ये एक दो दिन के अंदर में स्थिति जो है वहां पे वो कंट्रोल हो जाएगी।
अच्छा, एक इसमें सवाल है मेरा कि अलहदगी पसंद ऐसी अपीलों को अहम करार नहीं देते, आम तौर पर ये देखा गया है। वो ये कहते हैं कि मुजाहरीन पर जो फायरिंग का सिलसिला होता है या तशद्दुद का जो वाकया होता है उसको खत्म किया जाए, उसके बाद वो कहते हैं कि अवामी इज्तमापत पर से भी पाबंदी उठाई जाए तो उसके साथ हालात ठीक हो सकते हैं। क्या आप समझते हैं कि हुकूमत इन मुतालबात को भी देखेगी जो मुजाहरीन की तरफ से किए जाते हैं?
देखिए, इस तरह के जो ग्रुप्स जो होते हैं जो बकायदा जो पॉलिटिकल स्टेटमेंट्स देते हैं या जिसको लीड करते हैं, और इस तरह की जब तहरीक कोई चलती भी है तो वो सक्सेसफुल तभी हो पाती है जब उसको वहां पे लोकल सपोर्ट, आम लोगों की जो है वहां पे उसको जो है मदद मिलती हो, उसका समर्थन हो, उसका सपोर्ट मिलता हो। और अगर ये नहीं होता है तो फिर इस तरह के अपील जो है वो बेकार चले जाते हैं। तो मुझे लगता है कि जो सरकार के जो अपने जो फैसले हैं, जो सरकार का जो अप्रोच है इस प्रॉब्लम्स को लेकर के, जिस तरीके से आज महबूबा जी ने अपना टेलीविजन पे जो एक मैसेज जो दिया है और जिस सोबरनेस के साथ उन्होंने चीजों को रखा है, ये मुझे लगता है कि लोगों को सड़क पे आने से जो है वो रोकेंगे जरूर। अब ये बात है क्या कि अगर कोई घटना ना हो, कोई 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 स्पार्क ना हो, तो मुझे लगता है कि ये कंट्रोल हो जाएगा। ये हर साल इस तरह से हम कश्मीर में देखते हैं, इस बार थोड़ा ज्यादा हो गया, लेकिन हमने पिछले कई सालों में लगातार हम लोग देखते आए हैं कि इस तरह से एक बार जो है कश्मीर में बवाला जरूर मचता है, लेकिन वो फिर उसको शांत भी कर दिया जाता है। तो मुझे लग रहा है कि उम्मीद यही है कि थोड़ा सा जो है वहां पे जो है अभी कुछ जो है जिस तरह से सरकार ने जो कदम उठाए हैं, जिस तरह से जो अप्रोच सरकार का है, उससे लोगों की नाराजगी वो थोड़ी कम जरूर होगी।
अच्छा, ये एक बिल्कुल चलते चलते एक और सवाल है कि भारतीय जनता पार्टी की हिमायत याफ्ता हुकूमत है जिनकी वजीर आला कश्मीर में महबूबा मुफ्ती, उन्होंने भी काबीना के इजलास में फोर्सेस को भी सब्र तहमुल की तलकीन की है, वो जो वहां पर पुलिस के साथ या सिक्योरिटी फोर्सेस के साथ जो झड़पें होती हैं, और उनको ये भी कहा है कि वो मोहलिक तरीके जो है फेडरल किस्म के उनको छोड़ दें। तो महबूबा मुफ्ती हुकूमत और अवाम के दरमियान राबता कराने में किस हद तक मौसर साबित हो सकती हैं?
देखिए, एक ये जो घटना हुई है, ये घटना कोई आर्मी की वजह से नहीं हुई, स्टेट पुलिस की वजह से हुई है। जो लोग जो पुलिस के लोग जो जिनका डेथ हुआ है जो इनकाउंटर के दौरान भी, वो भी कश्मीरी ही है, कोई बाहर के वो आर्मी के लोग नहीं है। ये देखिए, इसमें है क्या कि जिस तरीके से जो लोगों की जो मौत हो गई, जो 25 या 30 का जो आंकड़ा है, वो जो लोगों की जो मौत हुई है उसको लेकर के हिंदुस्तान के अंदर में भी, दिल्ली में बहुत सारे जो नॉर्मल जो रेगुलर कॉलमनिस्ट हैं, जो कश्मीर के ऊपर लिखते हैं, जो बातचीत करते हैं, जो एक्सपर्ट्स हैं, उन लोगों की भी राय ये है कि भाई आप इस तरह से जो है लोगों को जो है आप इस तरह से गोलियां नहीं चलनी चाहिए, ये एक्सेस हो गया है। और जिसकी वजह से मुझे लगता है कि केंद्र सरकार ने इस चीज को, सेंट्रल गवर्नमेंट ने इस चीज को माना कि ये जो है ये एक्सेस हो गया, और ये इस तरह का अप्रोच जो है ये ठीक नहीं है। ये रियलाइजेशन जो है सरकार की तरफ से है, और इसी वजह से मुझे लग रहा है कि ये सारा जो पूरा जो जो स्ट्रेटजी जो बन रही है, वो स्ट्रेटजी जो है बेसिकली लोगों को जो है लोगों के दिल जीतने की स्ट्रेटजी है।
अच्छा, बहुत बहुत शुक्रिया डॉक्टर मुनीश कुमार, हमारे साथ थे, भारत के मुमताज तज्जिया निगार हैं। अब हमारे साथ हम कुछ पाकिस्तान के सियासी मंजरनामे की बात करते हैं, और इस वक्त हमारे साथ हैं सेनेटर लेफ्टिनेंट जनरल रिटायर्ड अब्दुल कयूम साहब। अस्सलाम वालेकुम जनाब साहब।
جی وعلیکم السلام بھائی.
جن صاحب بہت بہت شکریہ. ایک تو ابھی ہم بات کرتے ہیں کہ آپ ملک سے باہر بھی ہیں اور پھر بھی آپ اور پاکستان کو کی نمائندگی کر رہے ہیں. پہلے تو ایک بات بالکل کوئک کامنٹ کرتے چلیے کہ پاناما لیک سے شروع ہونے والی سیاسی بے چینی جو شروع ہوئی ملک کے اندر, پھر اس کے بعد وزیر اعظم کی طویل علالت ہوئی, پھر ان کی لمبی غیر حاضری ہوئی, اس کے تناظر میں سیاسی ماحول کافی کشیدہ ہو گیا اور اس میں کافی الجھن پائی جاتی ہے. آپ کے خیال میں نواز حکومت آنے والے دنوں میں درپیش ان مختلف سیاسی چیلنجوں کا مقابلہ کیسے کرے گی؟
دیکھیں بھائی, یہ تو آبویسلی ایک الیکٹڈ گورنمنٹ ہے جو کانسٹیٹیوشنل ہے اور وہ بائی دی گریس آف اللہ اس کی پرفارمنس بھی ہر لحاظ سے بیٹر جا رہی ہے. اکانومی دیکھیں, اس کو دیکھیں آپ, ملیٹنسی کو دیکھیں, انرجی کے ریوائیول کو دیکھیں, بین الاقوامی ڈپلومیسی کے اندر اپنا دیکھیں, اور کوئی یعنی کانسٹیٹیوشنلی تو دیر از نو پرابلم. ابھی یہ جو شور شرابہ ہے یہ فرسٹریشن ہے پولیٹیکل پارٹیز کی, اور اس کی وجہ بھی یہی ہے کہ یہ جماعت نے تو پاکستان کو مشکل سے نکال لیا ہے. اس کے جو ریزرو یا فارن ایکسچینج کے وہ بھی 23 بلین کو پہنچ گئے ہیں. اسٹاک ایکسچینج ٹاپ آف دی لائن کے اوپر ہے. اکنامک کے میکرو اکنامک جو اس کے انڈیکیٹرز ہیں وہ بیٹر ہیں, اور وہ بین الاقوامی مالیاتی ادارے کہہ رہے ہیں کہ بیٹر ہے. اور اس کے علاوہ انرجی کے پروجیکٹس لگ رہے ہیں, آپ کی انڈسٹریل لوڈ شیڈنگ ختم ہو گئی ہے, اور آپ کو لائٹ ایٹ دی اینڈ آف دی ٹنل نظر آتی ہے کہ 2 سال کے بعد یہ لوڈ شیڈنگ بھی کم ہو جائے گی. یہ بہت بڑے میجر اچیومنٹ ہیں.
آپ سمجھتے ہیں کہ کوئی کسی طرح سے دونوں مطلب یہ جو مخالف سیاسی پارٹیاں ہیں اور حکومت کے درمیان آنے والے دنوں میں کوئی نہ کوئی مصالحت اور مفاہمت ضرور ہو جائے گی؟
یا دیکھیں, مفاہمت پاکستان حکومت تو کرنے کی کوشش کرے گی نا, چونکہ حکومت ہمیشہ جہاں ہوتی ہے اس کو بہت سے اعتراضات کا سامنا کرنا پڑتا ہے, کریٹیسزم لینی پڑتی ہے, اور بہت سی اکاموڈیشن شو کرنی پڑتی ہے. تو آئی ایم شیور میاں نواز شریف صاحب ابھی بیک ان دی سیڈل ہیں اور لوگوں سے کانٹیکٹ ہو رہے ہیں اور مختلف پارٹی سے انٹریکشن ہو رہا ہے, اور ان کو یہی سمجھایا جا رہا ہے کہ دیکھیں اقتدار کے لیے شارٹ کٹس تلاش نہ کریں, کیونکہ شارٹ کٹ جو ہوتی ہے وہ لانگیسٹ ڈسٹینس ہوتا ہے ٹو اچیو این آبجیکٹو. بیکاز اس کو وہ آپ کے پاس ایک قانونی اور آئینی طریقے ہیں. پاناما لیکس کی بات ہے, اس کو آگے چلائیں, اس کو کوٹنگ آپ کے پاس حاضر ہیں. پرائم منسٹر کو اس کے اندر نام نہیں ہے, ان کے کچھ فیملی ممبرس کا وہ اپنا نام کرانا چاہتے ہیں. تو یہ چاہتے یہ ہیں کہ پرائم منسٹر اسپیسیفک کوئی چیز ایسی بن جائے, کوئی ایک ایکٹ بنایا جائے جس میں نواز شریف کا بھی نام ڈال کے, تو ہم یہ کہیں یہ چیزیں ایسے ہوتی نہیں ہیں. دیکھیں آپ جنرلائز کرپشن کے خلاف ایکٹ بنائیں, لا بنائیں, اکراس بھی بولڈ کریں, اور اس کی بھی پاناما لیکس کی بھی پوری انویسٹیگیشن ہو. جو بھی ہے آپ کے پاس کورٹس کھلی ہیں, عدالتیں ہیں, ہر چیز ہے. تو یہ تو ایک قسم کا ایک وہ چاہتے یہ ہیں کہ کسی طریقے سے حکومت کو گرانے کی کوشش ہو, تاکہ آپ کو پتا ہے کہ بگر پارٹی ہیں, پیپل پارٹی اور تحریک انصاف. پیپلز پارٹی کی آلریڈی بالکل ان کا وہ پنجابی میں مانجا کہتے ہیں, مارا ہوا ہے, ادھر سے وائپ آؤٹ ہو گئے ہیں. وہ صرف سندھ میں بھی
تو جیسا اس وقت چونکہ ہمارے پاس دوسری جماعتوں کے لوگ اس وقت نہیں ہیں, تو میرا صرف یہ سوال تھا جنرل صاحب کہ کیا ممکن ہوگا کہ حکومت کی طرف سے ان جماعتوں کی طرف بھی ہاتھ بڑھایا جائے گا صلح کا اور مفاہمت کے لیے؟
فار شیور, دیکھیں اٹ از ان آور انٹرسٹ, یہ کنٹری کے انٹرسٹ میں بھی ہے, پارٹی کے انٹرسٹ میں بھی ہے, حکومت کے انٹرسٹ کے اندر بھی ہے کہ ان کے ساتھ بیٹھ کے بات کی جائے اور ریزنیبل بات ہو نا. دیکھیں اگر تو لیٹ سے کہ یہ کوئی نو کانفیڈینس ووٹ کر دیتے ہیں پرائم منسٹر کا, تو ہی ہیز ٹو گو. اور اگر یہ ہے کہ اگر کسی طریقے سے بھی کوئی یہ کورٹ میں جاتے ہیں اور کورٹ میں یہ پروو ہو جاتا ہے کہ پرائم منسٹر گلٹی ہے, کوئی کرائم کر بیٹھا ہے, پھر بھی ان کی وہ چھٹی ہو جائے گی. لیکن اگر آپ صرف یہ کہیں کہ نہیں ہماری مرضی ہے کہ یہ ہٹ جائیں اور ہم اس کے اوپر پریشر ڈالیں گے, ہمارے پاس کوئی ثبوت آپ نہ لے کے آئیں, تو وہ بات نہیں بنتی. تو انہیں باتوں پہ آئی ایم شیور کہ جو منجے ہوئے سیاستدان ہیں اپوزیشن میں بھی, خورشید شاہ صاحب سے ان ٹچ ہیں, ہمارے ساتھ دار صاحب, اور بھی ہر لیول پہ بات ہوگی, تو انشاءاللہ وی ول اوور کم دس ایشو. اور بائی دی گریس آف اللہ ان کو تیاری کرنی چاہیے 2018 کے الیکشن کی, اور وہ تیاری دھرنوں سے نہیں ہوگی یا جلوسوں سے یا احتجاج سے, وہ تیاری ہوگی کہ آپ خیبر پختونخوا کے صوبے میں, سندھ کے صوبے میں جو موسٹ یعنی ڈیپرائوڈ ہیں اور بہت سے وہاں مسائل ہیں, ان کو حل کر کے اپنی اچھی کارکردگی پیش کر کے آئندہ آئیں اور اس حکومت کو آپ ڈیفیٹ کریں. تو وہ جمہوری طریقہ ہے,
میرے خیال میں اینڈ آف دی ڈے, کیونکہ ہم آپ نے دیکھا کہ ہمارا ایسٹرن بارڈر جب بھی آپ بات کر رہی تھی وہاں کلیشز ہیں, کشمیر کے اندر ٹینشن ہے, افغانستان کی سچویشن ٹھیک نہیں ہے, ملک کے اندر جو آپ کا سی پیک کے منصوبہ اور یہ پروجیکٹس لگ رہے ہیں انرجی کے, ان کو نیوٹرلائز کرنے کے لیے ہمارے وہ لوگ جو ہمارے دشمن ہیں وہ یہ چاہتے ہیں کہ کسی طریقے سے پاکستان کو اسی میں انوالو رکھا جائے, تو ہم وہ چاہتے ہیں کہ یہ اس کے لیے قومی اتحاد چاہیے, جس کے لیے آئی ایم شیور کہ ہمیں ملے گی ان کے پر ریسپانس.
اچھا جن صاحب, آج 12 جولائی ہے اور ملالہ یوسف زئی کی سالگرہ کا دن ہے, اور اسی مناسبت سے اقوام متحدہ نے اس دن کو ملالہ ڈے سے منسوب کیا ہے. اس سال 12 جولائی کو یعنی آج ملالہ 19 برس کی ہو گئی ہیں. پاکستان کے شمالی پہاڑی سیاحتی ضلع سوات سے تعلق رکھنے والی ملالہ یوسف زئی امن کا نوبل انعام حاصل کرنے والی دنیا کی کم ترین شخصیت بھی ہیں. پاکستان کے وزیر مملکت برائے تعلیم بلیغ الرحمان نے عالمی یوم ملالہ پر وائس آف امریکہ سے خصوصی گفتگو کی. انہوں نے کیا کہا, آئیے آپ کو سنواتے ہیں, پھر دو کوئک کامنٹ کریں گے. احمد شاہ صاحب ہمارے ساتھ ہیں جو کہ ملالہ کو اس وقت سے جانتے ہیں جب سے وہ ایک بچہ تھیں, ان سے تھوڑی سی بات کریں گے اور پھر جن صاحب سے ایک کامنٹ لے کر ہم پروگرام کو ختم کریں گے.
ملالہ یوسف زئی پاکستان کی بیٹی ہیں اور انہوں نے تعلیم کے لیے بھی ان کی بہت خدمات ہیں اور انہوں نے ایک ہمیشہ ایک پیشن کے ساتھ کام کیا ہے, اور شی آلویز اسٹوڈ آؤٹ, پوری دنیا کی توجہ بھی انہوں نے حاصل کی, اور پاکستان کے لیے بھی یہ ایک عزت کا مقام ہے کہ انہوں نے ایک پاکستانی کو نوبل انعام جو ہے وہ ملا. یقیناً یہ ایک ملالہ کے لیے بھی بہت بڑا آنر ہے اور تمام ملک کے لوگوں کے لیے بھی, تو میں ملالہ کو اچھے جذبات کے ساتھ وش کرتا ہوں اور میں امید کرتا ہوں کہ وہ اسی طرح پورے جذبے کے ساتھ کام کرتی رہیں گی پاکستان کے لیے, پاکستان میں تعلیم کی بہتری کے لیے.
اور اس وقت ہمارے ساتھ ہیں سوات پاکستان سے احمد شاہ صاحب جو کہ فیملی فرینڈ ہیں, دوستوں میں سے ہیں ملالہ یوسف زئی کے خاندان کے, انہوں نے اس بچی کو بڑے ہوتے ہوئے پلتے ہوئے دیکھا. تو شاہ صاحب بہت بہت شکریہ آپ کا پروگرام میں شامل ہونے کا. بالکل ہمارے پروگرام کا آخری حصہ ہے, بالکل مختصر سے آپ سے کامنٹ ہمیں کرنا ہے کہ آپ یہ فرمائیے گا کہ ملالہ کے آبائی گاؤں میں ملالہ کے ان سارے کارناموں کو کس طرح سے دیکھا جاتا ہے, اس کو لوگ کیسے یاد کرتے ہیں.
جی بہت شکریہ جی. یہاں پر آج بڑی خوشی کا دن ہے کہ ملالہ آج اپنی 19ویں سالگرہ منا رہی ہے, اور نہ صرف سوات میں پاکستان میں بلکہ پوری دنیا میں اس کے لیے جو پیغامات آ رہے ہیں اور جو خوشی کا اظہار کیا جا رہا ہے تو سارے لوگ ان سے محبت کرتے ہیں. اسی طرح سوات میں بھی اور پاکستان میں بھی لوگ یہ دن منا رہے ہیں اپنے طریقے سے, اور یہاں پر مختلف اپنے طریقے سے ان سے محبت کا اظہار بھی کر رہے ہیں, کیونکہ ملالہ ایک ایسی چھوٹی سی بچی تھی تو انہوں نے 11 سال کی عمر میں تعلیم کے لیے آواز بلند کی تھی, اور اس وقت چونکہ یہاں پر حالات بہت خراب تھے سوات میں, تو ساتھ ساتھ امن کی بات وہ کرتی تھی, کیونکہ ان کا خیال یہی تھا کہ جب تک اس علاقے میں اور اس خطے میں امن نہیں ہوگا تو تعلیم بچوں کو دلوانا بھی مشکل ہو جائے گا, تو امن پہ بھی بہت زور دے رہی تھی اور تعلیم کے لیے بھی آواز اٹھا رہی تھی. تو آج تو ماشاء اللہ ان کو نوبل انعام بھی ملا ہے اور پوری دنیا نے اس کی اس تحریک کو ساتھ دیا ہے, تو ان کی آواز پوری دنیا میں ابھی سنی جا رہی ہے, تو یہ ہمارے لیے بہت فخر کی مقام ہے کہ سوات کے ایک بچی یہاں سے اٹھ کر پوری دنیا میں اس کی آواز کو سنا جا رہا ہے اور ان کی باتوں پر غور بھی کیا جا رہا ہے. تو جو مختلف تقریبات میں وہ جاتی ہے, تو جہاں بھی جاتی ہے چاہے وہ یو این فورم ہو یا کسی اور علاقے کا فورم ہو, تو وہ ہمیشہ تعلیم پر بات کرتی ہے, امن پہ بات کرتی ہے, تو ہمارے لیے ایک بہت فخر کا وہ مقام ہے کہ یہ سوات پاکستان کی واحد نوبل لاریٹ ہے جو اتنی پاپولر ہے نہ صرف پاکستان میں بلکہ پوری دنیا میں, تو ہم اس پر بجا طور پر فخر کر سکتے ہیں.
بہت بہت شکریہ احمد شاہ صاحب ہمارے ساتھ تھے. جن صاحب آپ بالکل کوئک کامنٹ آپ کا ہے اس سلسلے میں کہ حکومت پاکستان کی آپ نمائندگی کرتے ہیں, ایک تجویز کیا آپ یہ دے سکتے ہیں کہ اس طرح کی جو بڑی بڑی شخصیات ہیں جیسے کہ عبدالستار ایدھی صاحب کا انتقال ہوا اور اس کے بعد اب ملالہ کی انہی تعلیمات, جی ان لوگوں کے پاس مشن ہے, ملالہ کا بھی ایک مشن ہے, عبدالستار ایدھی صاحب کا بھی ایک مشن ہے, تو کیا آپ سمجھتے ہیں کہ حکومت کو کچھ ایسے کام کرنا چاہیے, کچھ ایسے ایوارڈ ان لوگوں کے نام پر رکھنے چاہیے یا کچھ ایسے پروجیکٹ شروع کرنے چاہیے تاکہ ان کے مشن کو لوگ آگے زیادہ سے زیادہ بڑھائیں؟
یہ بالکل وحید آپ نے ٹھیک کہا. کل پرسوں یہاں میں نے لندن میں پریس کو جب ایڈریس کر رہا تھا تو میں نے یہی کہا کہ عبدالستار ایدھی کا ہمیں ایک عبدالستار ایدھی ایوارڈ ہونا چاہیے جو ان لوگوں کو ملے جو کہ آؤٹسٹینڈنگ پرفارمنس دیتے ہیں اس فیلڈ میں جہاں وہ انسانیت کی خدمت میں ایکسل کرتے ہیں. اسی طرح ملالہ یوسف زئی جو ہے یہ ایک بلیسڈ چائلڈ تھی اور بلیسڈ ٹین ایجر گرل ہے, اور یہ ان کی اس کی ایکسٹرا آرڈینری اللہ تعالیٰ نے صلاحیتیں عطا کی ہیں, اور اس کے اوپر ہمیں نہیں پوری انسانیت کو فخر ہے, کیونکہ یہ بچی بات کر رہی ہے تعلیم کی, اور اس نے بڑی جرت اور بہادری کے ساتھ ایک ایسا ریکارڈ قائم کیا ہے جس کا دنیا نے اپریشیٹ کیا ہائیسٹ لیول کے اوپر. تو یہ صرف فخر پاکستان کا نہیں, یہ ساری خواتین کا بھی فخر ہے اور ساری انسانیت کا بھی فخر ہے کہ ایک بچی جو اس عمر میں ایک گولی کھانے کے بعد بھی ان کو شوٹ بھی کیا گیا, ایون دین شی سیڈ کہ تعلیم کی اہمیت ہے اور ایک سمبل بن گئی ہے اس چیز کا, اور پوری دنیا کے اندر میرے خیال میں یہ ایک بیکن لائٹ کی طور پہ آگے جائے گی, اور پاکستان کو اس کے اوپر بہت بڑا فخر ہے, اور اللہ تعالیٰ کرے کہ ہمارے ملکوں میں, ہمارے خطوں کے اندر اور اس دنیا کے اندر اور ملالہ یوسف زئی اور عبد الستار ایبی جیسے لوگ پیدا ہوں تاکہ انسانیت کی خدمت ہو, اور آج جتنی اس چیز کی ضرورت ہے اس سے پہلے اتنی کبھی نہیں تھی.
بہت بہت شکریہ سینیٹر لیفٹیننٹ جنرل ریٹائرڈ عبد القیوم ہمارے ساتھ ہے. جن صاحب آپ کا بہت بہت شکریہ, آپ سے میری پھر تفصیلی بات ہوگی آپ کے اس مشن کے بارے میں جہاں آپ پاکستان کی نمائندگی کر رہے ہیں اور بیرون ملک ہیں اس وقت. آپ کا بے حد شکریہ. اب ہمارے پروگرام کا وقت ختم ہوا چاہتا ہے, لیکن آج ہم پروگرام کا اختتام کر رہے ہیں آغا ناصر کسے کی ہوئی ایک بات کے اقتباس سے. ایک ایسا نام ہے آغا ناصر کا جس نام کے بغیر پاکستان کے میڈیا کی کہانی مکمل نہیں ہو پاتی. میڈیا انڈسٹری میں شاید ہی کوئی ایسی جگہ ہو جہاں آغا ناصر نے قیادت نہ کی ہو. ریڈیو پاکستان, پاکستان ٹیلی ویژن, نیف ٹیک, شالیمار نیٹ ورک, پاکستان ٹیلی ویژن کے آغاز پر اس کے سفر کا خاکہ تیار کرنے میں آغا ناصر کی بے شمار محنت شامل رہی. میڈیا کے حوالے سے آغا ناصر سے ہم گاہے گاہے ملاقات تو آپ کی کراتے آئے, تو اب ہم آج یہی سوچ رہے تھے جب آغا ناصر کی ہمیں وفات کی اطلاع ملی کہ اب ہم آپ کو آغا ناصر صاحب کے بارے میں وہ تمام لوگوں کی رائے بتائیں جس طرح سے جنہوں نے ان کے ساتھ کام کیا, اور یہ اسپیشل رپورٹ ہم آپ کے لیے تیار کریں گے اپنے اگلے پروگرام کے لیے, کیونکہ آج ان کی آخری تدفین کی وجہ سے بہت سارے لوگ مصروف تھے, فوری طور پر ہم سے بات نہیں کر سکے. تو فیض صاحب کے بارے میں آغا ناصر نے ایک بڑی معروف تصنیف لکھی, ہم جیتے جی مصروف رہے, اس پر ہم نے ایک تفصیلی پروگرام کیا تھا, اسی میں بات کرتے ہوئے آغا صاحب نے ہم سے کیا کہا, آئیے تھوڑا سا آپ کو سنواتے ہیں.
پہلے تو بہت بہت شکریہ وائس آف امریکہ کا, آپ کا اس پروگرام کا, آپ سے چونکہ مجھے آپ نے اس قابل سمجھا کہ میری کتاب کے ساتھ اس میں مجھے شامل کیا جائے, اور اتنے اچھے اچھے لوگوں کو اور ادیب اور دانشور اور شاعروں کو آپ نے اس میں مدعو کیا ہے جو میرے لیے بڑا اعزاز ہے بذات خود. آغا کتاب کیوں آیا خیال یہ, ذرا ایک منٹ اگر مجھے پہلے آپ عنایت کر دیں تو اس کے بعد کہوں گا. گفتگو کا آغاز ایکچولی میں کتاب کے عنوان سے کرنا چاہ رہا تھا.
جی,
اس کتاب کا عنوان ہے, آپ کو جیسے پتا ہے, ہم جیتے جی مصروف رہے. یہ مصرع ہے فیض صاحب کی ایک چھوٹی سی نظم کا جو چھ شعروں پہ مشتمل ہے, اور اس کا یہ ایک مصرع ہے جو مجھے یہ بڑا اس کے لیے مناسب معلوم ہوا. وہ نظم ہے, چھوٹی سی ہے بالکل.
جی,
وہ لوگ بڑے خوش قسمت تھے جو عشق کو کام سمجھتے تھے یا کام سے عاشقی کرتے تھے. ہم جیتے جی مصروف رہے, کچھ عشق کیا, کچھ کام کیا, پھر کام عشق کے آڑے آتا رہا اور عشق سے کام الجھتا رہا, پھر ایک دن ہم نے تنگ آ کر دونوں کو ادھورا چھوڑ دیا. اب اس میں ایک جو مزے کی بات ہے نا, وہ یہ کہ فیض صاحب عشق شاعری کو عشق کہتے تھے. جب وہ عشق کا لفظ استعمال انہوں نے کیا ہے تو وہ شاعری کی بات کر رہے ہیں, اور جب کام کا لفظ استعمال انہوں نے کیا ہے تو وہ جو ان کی دوسری مصروفیات تھیں, سیاسی اور سماجی اور ٹریڈ یونین اور جو بھی تھے, وہ ان کا کام تھا. اور تو اب اس تناظر میں جب آپ اس شعر کو پڑھیں نا, تو مجھے تو یہ بالکل فیض صاحب کی زندگی کا مینیفیسٹو معلوم ہوتا ہے. کچھ عشق کیا, کچھ کام کیا, اور یہ اسی طرح انہوں نے ساری زندگی گزاری, اور بہت اچھا کیا. ادھورا تو کچھ نہیں چھوڑا, لیکن ادھوری تو بڑا زندگی بھی ہوتی ہے, لیکن جو کچھ یہ کر گئے ہیں ان کی شاعری سے تو ساری دنیا واقف ہے, ہم سب سر دھنتے ہیں ان کے شعر سن کے. لیکن ان کے کام جو ہے, میں نے انہیں کام کرتے بھی دیکھا ہے تھوڑا بہت, مطلب جو یہ اسلام آباد میں بھٹو صاحب کے زمانے میں یہ پاکستان نیشنل کونسل آف دی آرٹس کے سربراہ ہو کر آ گئے تھے, تو کبھی کبھی میں چلا جاتا تھا اور تو میں خاموشی سے بیٹھ کے دیکھا کرتا تھا.
آغا ناصر کے بارے میں ہم تفصیلی خصوصی رپورٹ آپ کو آئندہ اپنے پروگرام میں سنوائیں گے. آج آغا صاحب جو کہ میڈیا پاکستان کا ان کے نام کے بغیر ادھورا ہے, آج ان کی وفات ہوئی. اب ہم اپنے سننے والوں کو یہ بھی بتاتے چلیں کہ سیٹلائٹ چینل پر فی الحال آپ ہماری نشریات نہیں دیکھ سکیں گے. پروگرام جہاں رنگ آپ 972 میڈیم ویو کلو ہرٹز پر ہمارا پروگرام سنتے رہیں گے جیسے کہ پہلے بھی سنتے آئے. تو اب آج کے پروگرام کا وقت ختم ہوا. بہجت کو اجازت دیجیے, آپ سے میری ملاقات پھر ہوگی اسی پروگرام جہاں رنگ میں. اب اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.